वो बादशाह उसके शौहर से तलाक दिलवा कर खुद उस पर कब्जा कर लेता था। गले से हर खराहट की आवाज आने लगी। वो बेचैनी से अपना पांव जमीन पर मारने लगा। अल्लाह की कसम, तुम लोगों ने मेरे पास एक सरकश जिन भेज दिया। हर जाहिर और पोशीदा चीज दिखा दी गई और इस मुशाहिदे से मकसूद था इल्मुल यकीन, ऐनुल यकीन, हक्कुल यकीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। नाज़रीन, पिछले एपिसोड में हमने सुना था कि हज़रत इब्राहिम अलैहिस्सलाम के आग से सही सलामत तशरीफ़ लाने और इतना अजीम व शान मौजज़ा देखने के बावजूद भी जब आपकी कौम नमरूद के डर और अपने बाप दादा की अंधी जाहिलाना तकलीद की वजह से ईमान न लाई और कुफ्र व शिर्क पर डटी रही, तो आप अलैहिस्सलाम ने उस जगह से हिजरत करने का इरादा फरमाया। चुनाचे आप अलैहिस्सलाम ने इराक से सरजमीन शाम की तरफ हिजरत फरमाई और इस हिजरत में आप अलैहिस्सलाम के साथ आपकी जौजा हजरत सारा रदी अल्लाह ताला अन्हा और आपके भतीजे हजरत लूत अलैहिस्सलाम भी शामिल थे। आप अलैहिस्सलाम जब इराक से शाम की तरफ हिजरत फरमा रहे थे तो दौरान हिजरत और हिजरत के बाद आप और आपके अहले खाना के साथ कुछ वाकयात पेश आए। इंशाल्लाह ज़बरदस्त, आज के एपिसोड में हम उन वाकयात के बारे में जानेंगे। ये बड़े अमेजिंग वाकयात हैं और आज आप ये भी जानेंगे कि हजरत हाजरा रदी अल्लाह ताला अन्हा हजरत इब्राहिम अलैहिस्सलाम को कैसे मिली। नाज़रीन, हजरत इब्राहिम अलैहिस्सलाम ने इराक से शाम की तरफ मिस्र के रास्ते से हिजरत फरमाई थी। उस वक्त मिस्र में एक जालिम किप्ती बादशाह की हुकूमत थी। उसके मजालिम में से यह था कि उसकी सल्तनत से जिस भी किसी गुजरने वाले मुसाफिर की बीवी खूबसूरत होती तो वो जालिम बादशाह उसे उसके शोहर से तलाक दिलवाकर खुद उस पर कब्जा कर लेता था और अगर उसका शोहर अपनी बीवी को तलाक न देता तो वो उसे कत्ल करवा देता था। अलबत्ता अगर मुसाफिर भाई बहन होते तो वो भाई से बहन को नहीं छीनता था। सो सफर हिजरत के दौरान जब हजरत इब्राहिम अलैहिस्सलाम और हजरत सारा रदी अल्लाह तआला का उस बादशाह की सल्तनत से गुजर हुआ तो ये मामला आप अलैहिस्सलाम के साथ भी हुआ। चुनाचे हदीसे पाक में आता है कि जब हजरत इब्राहिम अलैहिस्सलाम उस बस्ती में दाखिल हुए जहां उस जालिम बादशाह की हुकूमत थी तो उस बादशाह को बताया गया कि इब्राहिम अलैहिस्सलाम के साथ एक हसीन तरीन औरत भी है। ये जानने के बाद उस जालिम बादशाह ने आपके पास पैगाम भिजवाया कि ए इब्राहिम, तुम्हारे साथ जो औरत है उसका तुमसे क्या रिश्ता है? तो आपने जवाब में फरमाया, ये मेरी बहन है। अब आपके इस मकाम पर अपनी जौजा को बहन फरमाना बज़ाहिर तो हकीकत के खिलाफ लग रहा है, लेकिन एक एतबार से ये बिल्कुल दुरुस्त है क्योंकि आप अलैहिस्सलाम ने उन्हें बहन कहकर चचाजाद बहन या दीनी रिश्ते के लिहाज से दीनी बहन मुराद लिया था। इस हकीकत को सामने रखते हुए कहना तो बिल्कुल दुरुस्त था। यही वजह है कि फिर आप अलैहिस्सलाम हजरत सारा के पास आए और उनसे कहा, तुम मेरी बात को ना झुटलाना, मैंने उन्हें यह बताया है कि तुम मेरी दीनी बहन हो और अल्लाह की कसम इस सरजमीन पर मेरे और तुम्हारे सिवा और कोई मोमिन नहीं है। मुराद यह कि इस ईमानी और दीनी रिश्ते की बिना पर मैंने तुम्हें अपनी बहन कहा। फिर उस जालिम बादशाह ने हजरत सारा को अपने पास बुला लिया। जब वो जालिम बादशाह के दरबार में आई तो वो बदबख्त आपकी तरफ बढ़ने के लिए खड़ा हुआ। ये देखकर आप रदी अल्लाह तआला ने उठकर वजू किया, नमाज पढ़कर दुआ की, ए अल्लाह, अगर मैं तुझ पर और तेरे रसूल पर ईमान लाई हूं और मैंने अपने शोहर के माँ सिवा अपनी इस्मत पाक दामनी की हिफाजत की है तो इस काफिर को मुझ पर मुसल्लत न कर। इस दुआ के बाद उस जालिम बादशाह का दम घुटने लगा और उसके गले से खरखराहट की आवाज आने लगी और वो बेचैनी से अपना पांव जमीन पर मारने लगा। अब उसकी यह हालत देखकर हजरत सारा रदी अल्लाह तआला ने दुआ की कि ए अल्लाह, अगर ये मर गया तो कहा जाएगा कि सारा ने इसे कत्ल कर दिया। अल्लाह पाक ने आपकी ये दुआ भी कबूल फरमाई और बादशाह ठीक हो गया। मगर ठीक होने के बाद फिर उसने वो बुरी हरकत करने की कोशिश की। आपने दोबारा अल्लाह पाक की बारगाह में दुआ की, फिर दोबारा ऐसा ही हुआ। उस बादशाह का दम घुटने लगा, अपना पांव जमीन पर मारने लगा। उसकी हालत खराब देखकर हजरत हाजरा ने फिर अल्लाह से उसके लिए दुआ की, अल्लाह ने उस अजाब को दूर कर दिया। नाज़रीन, 2 से 3 मर्तबा यह मामला हुआ, लेकिन जब उसने देखा कि हर बार जब मैं बुरे इरादे से आगे बढ़ता हूं तो मेरी तबीयत खराब होने लग जाती है, ऐसा लगता है दम घुट रहा है, तो वो कहता है, अल्लाह की कसम, तुम लोगों ने मेरे पास एक सरकश जिन भेज दिया है, इसे इब्राहिम के पास लौटा दो और इसे हाजरा अता कर दो। जी हाँ, हजरत हाजरा रदी अल्लाह तआला भी उस वक्त उसी जालिम बादशाह के पास कैद थी और आपका वाकया ये था कि आपको भी इस बादशाह ने जुल्मन पकड़ लिया था, अपने पास कैद भी कर लिया था, मगर खुदा की कुदरत देखें कि वो आप रदी अल्लाह तआला पर भी काबू ना पा सका था क्योंकि हजरत सारा हजरत इसहाक अलैहिस्सलाम की वालदा और हजरत हाजरा हजरत इस्माइल अलैहिस्सलाम की वालदा बनने वाली थी। सुभान अल्लाह, क्योंकि इनकी औलाद में अंबिया पैदा होने वाले थे तो अल्लाह ने उन जालिम बादशाह से उन्हें कैसे बचाया। جب ظالم بادشاہ حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ پر قابو نہ پا سکا تو اس نے آپ کو اپنے گھر میں ہی قید کر لیا، اور جب حضرت سارہ رضی اللہ تعالیٰ عنہ کی کرامت دیکھی تو خادمہ کے طور پر حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ انہیں دے دی۔ اس کے بعد حضرت سارہ حضرت ابراہیم علیہ السلام کے پاس آئیں اور کہا کہ کیا آپ کو معلوم ہے کہ اللہ تعالیٰ نے کافر کو ناکام و نامراد کر دیا اور ہمیں خادمہ بھی عطا کی ہے؟ ناظرین، اب یہاں ایک بات بڑی قابل توجہ ہے کہ یہودیوں اور عیسائیوں نے اپنی کتابوں میں لکھا ہے کہ حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ باندی یعنی کنیز تھی، یہاں تک کہ بائبل کے مؤلفین نے بھی انہیں جان بوجھ کر باندی ہی کے طور پر پیش کیا ہے، اور اسی کو بنیاد بنا کر یہود و نصارہ نبی کریم علیہ الصلوۃ والسلام کے پاکیزہ نسب پر بھی تان کرتے ہیں۔ حالانکہ حقیقت یہ ہے کہ حضرت حاجرہ رضی اللہ تعالیٰ عنہ باندی یعنی کنیز نہیں بلکہ ایک شہزادی تھی، جنہیں مصری بادشاہ نے خدمت کرانے کے لیے حضرت سارہ رضی اللہ تعالیٰ عنہ کو سونپا تھا۔ جیسا کہ امام دحاق رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ حضرت حاجرہ ایک مصری بادشاہ کی شہزادی تھی، اور یہ علاقہ جسے آج کل منوفیہ کہا جاتا ہے اس میں رہتا تھا۔ اس پر ایک دوسرے بادشاہ نے غلبہ پا کر اسے قتل کر دیا اور شہزادی حضرت حاجرہ پر قبضہ کر لیا۔ بعد میں یہ شہزادی خدمت گزاری کے لیے حضرت سارہ کو تحفے میں دے دی، اور حضرت سارہ نے وہ شہزادی حضرت ابراہیم علیہ الصلوۃ والسلام کو تحفے میں دے دی۔ مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالی فرماتے ہیں کہ حضرت حاجرہ لونڈی یعنی کنیز نہیں تھی، کیونکہ لونڈی یا غلام وہ کافر ہوتا ہے جو کفر و اسلام کی جنگ میں مسلمانوں کے ہاتھ لگے اور مسلمان اسے اپنا غلام بنا لے۔ اس زمانے میں نہ کفر و اسلام کی جنگ ہوئی تھی اور نہ آپ کسی مسلمان کے ہاں گرفتار ہو کر کنیز بنائی گئی تھی، آپ رضی اللہ تعالیٰ نہ شہزادی تھی اور اس کے ہاں مظلومہ قیدی تھی۔ بہرحال اس واقعے کے بعد حضرت ابراہیم علیہ السلام مصر سے عرض مقدس شام پہنچے، اور پھر آپ علیہ الصلوۃ والسلام کے حکم سے حضرت لوط علیہ الصلوۃ والسلام سرزمین غور کی طرف روانہ ہوئے اور شہر صدوم میں رہائش اختیار فرمائی۔ یہاں پر اللہ پاک نے حضرت ابراہیم علیہ الصلوۃ والسلام پر ایک اور کرم یہ فرمایا کہ عرض مقدس میں ایک دن آپ کو عجائبات عالم دکھائے، اس طرح کہ ہر ظاہر و پوشیدہ چیز آپ علیہ السلام کو دکھا دی گئی، اور اس مشاہدے سے مقصود یہ تھا کہ آپ علیہ السلام کو عین الیقین حاصل ہو جائے۔ یہ عین الیقین کیا ہوتا ہے؟ علماء کرام فرماتے ہیں کہ یقین کے تین درجے ہیں، پہلا علم الیقین، دوسرا عین الیقین، اور تیسرا حق الیقین۔ جب ہمیں کسی چیز کے بارے میں 100% یقینی علم ہو تو اسے علم الیقین کہتے ہیں، جب ہم کسی چیز کو اپنی آنکھوں سے دیکھ لیتے ہیں تو اسے عین الیقین کہا جاتا ہے، اور جب ہم اس چیز کے تجربے سے گزر جاتے ہیں تو اس کو ایکسپیرینس کر لیتے ہیں تو اس کو حق الیقین کہا جاتا ہے۔ مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالی نے یقین کے ان تینوں درجوں کو سمجھانے کے لیے بڑی پیاری مثال دی ہے۔ آپ فرماتے ہیں مدینہ منورہ دنیا میں موجود ہے، ہم یہ جانتے ہیں، یہ ہے علم الیقین۔ اگر اللہ پاک ہمیں توفیق عطا فرمائے اور ہم مدینہ منورہ کی طرف روانہ ہوں، اور جب دور سے ہمیں مدینہ پاک کے در و دیوار، مسجد نبوی شریف کے پرنور مینار نظر آنا شروع ہو جائیں تو یہ عین الیقین ہو جائے گا، اور پھر جب ہم مدینہ منورہ کی مبارک فضاؤں میں پہنچ جائیں گے انشاءاللہ تو یہ ہوگا حق الیقین۔ سبحان اللہ، قرآن کریم میں اللہ پاک نے ارشاد فرمایا
وَكَذَلِكَ نُرِي إِبْرَاهِيمَ مَلَكُوتَ السَّمَاوَاتِ وَالْأَرْضِ وَلِيَكُونَ مِنَ الْمُوقِنِينَ،
اور اسی طرح ہم ابراہیم کو آسمانوں اور زمین کی عظیم سلطنت دکھاتے ہیں، اور اس لیے کہ وہ عین الیقین والوں میں سے ہو جائے۔ یہاں آسمانوں زمین کی بادشاہی سے کیا مراد ہے؟ اس کے بارے میں حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ اس سے آسمانوں اور زمین کی مخلوق مراد ہے۔ حضرت مجاہد اور حضرت سعید بن جبیر رحمۃ اللہ تعالیٰ علیہما کہتے ہیں کہ اس سے آسمانوں اور زمین کی نشانیاں مراد ہیں، اور اس طرح کے حضرت ابراہیم علیہ السلام کو بیت المقدس کے صخرہ چٹان پر کھڑا کیا گیا اور آپ کے لیے تمام آسمانوں کا مشاہدہ کھول دیا گیا، یہاں تک کہ آپ نے عرش و کرسی اور آسمانوں کے تمام عجائبات اور جنت میں اپنے مقام کا معائنہ فرمایا۔ پھر آپ علیہ السلام کے لیے زمین کا مشاہدہ کھول دیا گیا، یہاں تک کہ آپ نے سب سے نیچے کی زمین تک نظر کی اور زمینوں کے تمام عجائبات دیکھ لیے۔ اللہ اکبر۔ ناظرین، غور تو کریں اللہ پاک اپنے پیاروں کو کیسے کیسے مقامات سے نوازتا ہے۔ زمین تو زمین بلکہ آسمان بلکہ جنت و دوزخ کے نظارے انہیں دکھائے جاتے ہیں، اور یہ شان ہے حضرت ابراہیم علیہ السلام کی جو اللہ پاک کے خلیل ہیں۔ ذرا غور کیجئے نا، ان کی شان کیا ہوگی جو اللہ پاک کے حبیب ہمارے آقا و مولا جناب رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم ہے۔ ناظرین، یہ خاص واقعہ تھا جو حضرت ابراہیم علیہ السلام کے ساتھ سرزمین شام میں پیش آیا۔ उसके अलावा जब हजरत इब्राहिम अलैहिस्सलाम शाम पहुंचे तो उस वक्त आपकी कोई औलाद नहीं थी। चुनाचे आप अलैहिस्सलाम ने बारगाह इलाही में दुआ की, ऐ मेरे रब अज़्ज़ वजल, मुझे नेक औलाद अता फरमा जो कि दीन हक की दावत देने और तेरी इबादत करने पर मेरी मददगार हो और परदेश में मुझे उससे उनसियत हासिल हो। चुनाचे आप अलैहिस्सलाम की दुआ कबूल हुई और उसका सबब इस तरह बना कि हजरत सारा रदी अल्लाह तआला को बांझपन की वजह से औलाद की नेमत हासिल ना थी, इसलिए उन्होंने हजरत इब्राहिम अलैहिस्सलाम को हजरत हाजरा रदी अल्लाह तआला अता कर दी और अर्ज की हो सकता है कि अल्लाह ताला इनसे आपको औलाद की नेमत अता कर दे। चुनाचे हजरत इब्राहिम अलैहिस्सलाम ने उनसे निकाह फरमा लिया। उसके बाद अल्लाह ताला ने आप अलैहिस्सलाम को हजरत हाजरा के बतन से एक बेटा अता फरमाया जिनका नाम इस्माइल रखा गया। आप हजरत इब्राहिम अलैहिस्सलाम के पहले बेटे हैं और तमाम मुसलमानों और तमाम अहले किताब का इस बात पर इजमा इत्तेफाक है कि हजरत इस्माइल अलैहिस्सलाम हजरत इसहाक अलैहिस्सलाम से उम्र में बड़े हैं। नाजरीन, इसके बाद अल्लाह पाक के हुक्म से हजरत हाजरा रदी अल्लाह ताला अन्हा और हजरत इस्माइल अलैहिस्सलाम को सरजमीन मक्का में छोड़ने का वाकया पेश आया। हजरत इब्राहिम अलैहिस्सलाम हजरत हाजरा रदी अल्लाह ताला अन्हा और हजरत इस्माइल अलैहिस्सलाम को लेकर मक्का आए और उन्हें बैतुल्ला की जगह के पास एक घने दरख्त के नीचे बिठा दिया। ये दरख्त बाद में बनाई जाने वाली मस्जिद के ऊपर वाली जानिब में उस जगह था जहां जमजम है। उन दिनों मक्के में ना कोई रहता था और ना ही वहां पानी था। हजरत इस्माइल अलैहिस्सलाम की एड़ियां जमीन पर रगड़ने से वहां जमजम का पानी निकला। कैसे निकला, इस बारे में तफसील से इंशाल्लाह हम नेक्स्ट एपिसोड में जानेंगे। अपनी दुआओं में हमें याद रखिएगा। अल्लाह करीम हम सबको मुबारक हस्तियों की बरकत नसीब फरमाए। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।